अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
एमाले बाँकेमा उम्मेद्वार छनौटमा चर्को गुटबन्दी, निर्वाचित सबै सांसद नै रिङ आउट।
सुदूरपश्चिमका अधिकांश जिल्लामा सबैजसो पार्टीका शीर्ष नेताहरू निर्विरोध सहमति नभएपछि काङ्ग्रेसद्वारा सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस।
बर्दिया निकुञ्जमा बाघ देखिने क्रम बढेपछि पर्यटक आकर्षित हुँदै मध्यपश्चिमको खेतीयोग्य मध्ये 80% जमिनमा सिँचाइ अभाव।
र माथिल्लो कर्णाली र नलसिंह घाटको विद्युत आयोजनाको काम सुस्त, 44 वर्षपछि रुकुममा सारियो सदरमुकाम।
Hyundai Festive Delight 2074 यसपालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क एक वर्षको बीमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 सम्मको नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान। Hyundai
पश्चिम डायरीको सुरुमा राजनीतिक खबर। एमाले बाँकेमा उम्मेद्वार छनौटमा चर्को गुटबन्दी देखिएको छ, निर्वाचित सांसदहरू नै रिङ आउट भएका छन् आगामी चुनावका लागि भने सुदूरपश्चिमका अधिकांश जिल्लामा सबैजसो पार्टीका शीर्ष नेताहरू चाहिँ निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै सहमति नभएपछि काङ्ग्रेसका अधिकांश जिल्लाले सुदूरपश्चिममा केन्द्रमा नाम पठाउँदा आएका क्षेत्रबाट आएका सबै आकांक्षीको नाम केन्द्रमा पठाइदिएका छन्। सुरुमा बाँकेको एमालेको खबर। माओवादी केन्द्रसँग तालमेल गरेर आसन्न निर्वाचनको योजनामा रहेको नेकपा एमाले बाँकेमा चरम गुटबन्दी देखिएको छ। एमाले बाँकेमा उम्मेद्वार छनौट प्रक्रियालाई लिएर उत्पन्न गुटबन्दी सतहमै देखिएको हो। प्रदेशसभाका लागि उम्मेद्वार छनौटमा अधिकांश मतदान प्रक्रियाबाट टुङ्गो लगाएको एमाले प्रतिनिधि सभाका लागि भने सर्वसम्मत प्रयासलाई जोड दिएको छ। यद्यपि प्रत्यक्षबाट निर्वाचनमा उम्मेद्वार हुन इच्छुक बहालवाला सांसदलाई नै रिङ आउट गरिएको छ। यसअघि 4 निर्वाचन क्षेत्र रहेको बाँकेमा क्षेत्र नम्बर 3 बाहेक सबै क्षेत्र एमाले जितेको थियो। राज्य संरचनाका क्रममा प्रतिनिधि सभाका लागि 3 मात्रै क्षेत्र बनाइएको बाँकेमा एमालेबाट सिफारिसमा पर्ने सूचीमा बहालवाला कुनै पनि सांसद परेनन्। तत्कालीन क्षेत्र नम्बर 2 सांसद दिनेश चन्द्र यादवले प्रत्यक्षबाट निर्वाचनमा नजाने घोषणा गरिसक्नु भएको छ। तर आफ्नो क्षेत्रमा निजी सचिव सोहनलाल यादवलाई प्रदेश सभाबाट उम्मेद्वार सिफारिस गराउन सफल भएका यादव क्षेत्र नम्बर 2 भने इच्छाअनुसार परिणाम दिन सक्नु भएन। अर्का सांसद देवराज भार आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीका लागि अन्तिम समयसम्म प्रयत्नरत रहनुभयो। उहाँले निर्वाचनमा जाने मनस्थिति नबनाएपछि सर्वसम्मत उम्मेदवारी चयन सफल भयो। एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले भन्नुभयो, क्षेत्र नम्बर 1 अध्यक्ष कोइरालासहित सूर्य ढकाल र भारती खनालको नाम सर्वसम्मत सिफारिस गरिएको छ। भारत भारका लागि कोइराला र ढकाल दुवैले हात नजिकेपछि अन्तिम अवस्थामा मतदानमा जाने मनस्थितिमा भार पछाडि सरेको बताइएको छ। भार पछाडि सरेर सर्वसम्मतको वातावरण बनाएपछि अन्य दावेदार बलराम भट्टराई र आइपी आले पनि पछाडि सरेको निर्वाचन समितिले जनाएको छ। क्षेत्र नम्बर 3 पनि बहालवाला सांसद दलबहादुर सुनारलाई रिङ आउट गरिएको छ। मतदान प्रक्रियाबाट सुनारले भन्दा बढी मत ल्याउने नन्दलाल रोकाया र कमल बस्नेतको नाम सिफारिस भएको निर्वाचन समितिका सदस्य दिल्ली बिसीले जानकारी दिनुभयो। बाँकेको क्षेत्र नम्बर 2 भने एमालेलाई हाइसन्चो भएको छ। पार्टी केन्द्रले केही दिन अघि गरेको सहमति अनुसार नै हिजो पशुपति दयाल मिश्रको नाम 2 क्षेत्रबाट सर्वसम्मत गरिएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
यस्तै नेपाली काङ्ग्रेस कैलालीले आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि 249 जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ। क्षेत्रीय समितिहरूले पठाएका उम्मेद्वारका सबै आकांक्षीको नाम जिल्ला कार्य समितिले जस्ताको त्यस्तै केन्द्रीय समितिमा पठाउने निर्णय गरेको हो। काङ्ग्रेस कैलालीका सचिव पूर्ण कुँवरले हिजो बसेको जिल्ला कार्य समितिको बैठकले क्षेत्रबाट आएका उम्मेद्वारका सबै आकांक्षी 249 जनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको जानकारी दिनुभयो।
राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिमका अधिकांश शीर्ष नेताहरू आगामी मङ्सिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावका लागि आफ्नो पार्टीबाट निर्विरोध उम्मेद्वार सिफारिस भएका छन्। कतिपय नेताहरू भने निर्विरोध उम्मेद्वारको सिफारिसमा पर्न सकेनन्। प्रधानमन्त्री एवं नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुराबाट निर्विरोध सिफारिस हुनुभएको छ। यस्तै नेकपा एमालेका उपाध्यक्ष भीम रावल अछाम निर्वाचन क्षेत्र नम्बर 1 र नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्ट कैलाली क्षेत्र नम्बर 4 प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यको उम्मेद्वारमा आफ्नो पार्टीबाट निर्विरोध सिफारिस हुनुभएको छ। कङ्ग्रेस नेता एवं भौतिक पूर्वाधार मन्त्री वीरबहादुर बलायर, नेताहरू देवेन्द्र प्रसाद बडु, रमेश लेखक, एनपी सावद उम्मेद्वारको सिफारिस भए पनि निर्विरोध हुन सक्नु भएन। प्रधानमन्त्री एवं कङ्ग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा कैलाली क्षेत्र नम्बर 5 प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा सिफारिस हुनुभएको छ। उहाँसहित सांसद पुष्करनाथ ओझा, प्यारेलाल राणा लगायतका नेताहरूको नाम पनि उम्मेद्वारका लागि सिफारिस भएको छ। पूर्व मन्त्री समेत रहेका प्रदेश नम्बर 7 कङ्ग्रेसका प्रभावशाली नेताहरू दिलेन्द्र प्रसाद बडु दार्चुला, एनपी साउद कञ्चनपुर क्षेत्र नम्बर 2 र रमेश लेख कञ्चनपुर क्षेत्र नम्बर 3 प्रतिनिधि सभा सदस्यको उम्मेद्वारका लागि सिफारिसमा पर्नुभएको छ। आजको पश्चिम टुडे दैनिकले खबर छापेको छ।
मध्यपश्चिममा 4.5 लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा छैन। कुल खेतीयोग्य जमिनमध्ये 80% सिँचाइ सुविधा नहुँदा खेती गर्न समस्या भएको छ। यसले कृषि उत्पादन बढी बढाउन सकेको छैन। मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको तथ्याङ्क अनुसार यस क्षेत्रमा 585,239 हेक्टर जमिन खेतीका लागि योग्य छ, तर त्यसमध्ये 4,66,937 हेक्टर जमिनमा भने अझै पनि सिँचाइको सुविधा छैन। यसले गर्दा खेतीयोग्य जमिनमध्ये 1,35,770 हेक्टरमा खेती नै हुन सकेको छैन। अर्कोतर्फ खेती गरिएको जमिनमा पनि सिँचाइ अभावले किसानले लगानी अनुसार उत्पादन लिन सकेका छैनन्। आजको अन्नपूर्ण पोस्टमा ललित बहादुर बुढाले लेख्नु भएको छ।
2 साता अघि बिहान बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेश थापाले दुर्लभ वन्यजन्तु बाघको तस्विर फेसबुक वालमा पोस्ट गर्नुभयो। उहाँको वालमा हेरिरहँ लाग्छ मलाई एकनाश तिमीलाई भन्ने बोलको गीतसँगै वालमा राखेको दुर्लभ वन्यजन्तुको तस्विर लाइक र कमेन्ट गर्नेले सकारात्मक प्रतिक्रिया दिए। निकुञ्ज गेम स्काउट वीरेन्द्रका यसलाई फेरि सुन्नुहोस्। निकुञ्ज गेम स्काउट वीरेन्द्र अधिकारीले निकुञ्जभित्र खिचेको बाघको तस्विर खुसी साट्ने क्रममा थापाले बाघको तस्विर फेसबुक वालमा पोस्ट गर्नुभएको थियो। बाघ देखेर उत्साहित भएका अधिकारीले आफ्नो अनुभव साथीभाइ र निकुञ्ज प्रशासनसँग साट्ने क्रममा खिचिएको दुर्लभ बाघको तस्विर धेरैले सेयर गरेका छन्। यस्तै केही महिना यता निकुञ्जभित्र जङ्गलको विभिन्न ठाउँमा बाघ देखेर फर्केका पर्यटकले लिपिबद्ध गर्ने पुस्तिकामा बाघ देख्ने पर्यटकको सूची लामो छ। निकुञ्ज प्रशासनले बाघ बढेको अनुमान गरेसँगै निकुञ्ज घुम्न आउने पर्यटक बाघ देख्न थालेका हुन्। जङ्गल घुम्न जाने पर्यटकले बाघ देखेको सुनाउने गरेको कर्मचारीहरूको भनाइ छ। बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जलाई सरकारले विस्तार गरेपछि बाघ बढेको पर्यटन व्यवसायीहरूको भनाइ छ। निर्मल घिमिरेले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
सरकारले उच्च प्राथमिकतामा राखेको भनिएको नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन निर्माणको काम निकै सुस्त बनेको छ। सरकार परिवर्तन, अख्तियारको कारबाही र कम्पनीमा ट्रान्सफर गर्नुपर्ने लगायत कारण देखाउँदै आयोजनाको डिपिआर निर्माणको काम निकै सुस्त बनेको आयोजना स्रोतले जनाएको छ। विकास समिति मार्फत सुरु गरिएको डिपिआरको काम कम्पनीमा लाग्ने सरकारी निर्णयपछि सुस्त बनेको हो। आजको नागरिक दैनिकमा जनक केसीले लेख्नु भएको छ।
लामो प्रतीक्षापछि माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माण कम्पनी जिएमआरले सुरु गरेको मुआवजा वितरण सुस्त भएको आरोप स्थानीयले लगाएका छन्। जिएमआरले दशैँअघि अछामका 8 घरदुरीको, 20 कित्ता र दैलेखका 12 घरदुरीको 12 कित्ताको मात्र मुआवजा वितरण गरेको छ। मुआवजा 49 हेक्टर निजी जमिनको वितरण गर्नुपर्ने भए पनि अहिले 20 घरको 20 कित्ता मात्रै कम्पनीले लिएर मुआवजा दिएको छ। मुआवजा पाउने 426 घरदुरीमध्ये 57 घरदुरी पुनर्स्थापना हुनेछन्। एक महिनाभन्दा बढी समय लगाएर दैलेख र अछामका 20 घरधुरीले मुआवजा पाए। 426 घरधुरीले तिहारपछि पाउने बताइएको छ। गोविन्द केसीले नागरिक दैनिकमा खबर लेख्नु भएको छ, पश्चिम डायरीमा गठबन्धन र रणनीतिमा जुट्दै काङ्ग्रेस।
नेपाललाई लोकतान्त्रिक नेपाल कायम राख्न र लोकतान्त्रिक नेपाल बनाउन नै हामी लाग्नुपर्छ। सदलको बैठकबाट हामीले यो एकताको प्रयास गरेको छौँ, त्यसको सन्देश त्यही हो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081-414-007 र 98-482-63-399।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोली क्लिनिक कोलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोली क्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98-483-5523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
एमाले सहितका वामपन्थी दलहरू चुनावी एकता गर्न सहमत भए लगत्तै काङ्ग्रेस सहितका 6 दलले वृहत लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने निर्णय गरेका छन्। गठबन्धनमा काङ्ग्रेस, रापरपा, रापरपा प्रजातान्त्रिक, राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक बीच वृहत लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने सहमति भएको हो। गठबन्धनमा रहने दलबीच चुनावी तालमेल कहाँ कसरी गर्ने भन्नेबारे गृह कार्य गरी औपचारिक सहमति जुटाउन 7 सदस्यीय कार्यदल बनाइएको छ। लोकतान्त्रिक गठबन्धन किन र यो कसरी अगाडि बढ्छ, कुराकानी गर्दै नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि।
यो चुनावी तालमेल भनेको देश र जनताको हितमा छैन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको हितमा छैन र यो तालमेल भनेको उहाँहरूले एउटा पार्टी खोल्न बनाउनको लागि गर्नुभएको। त्यसैबाट प्रश्न के बुझिन्छ भने यो लोकतन्त्रको पक्षमा छैन, राष्ट्रियताको पक्षमा देशको पक्षमा छैन। र त्यसैले हामीहरूले नेपाली काङ्ग्रेसले 6 पार्टीको बैठक गऱ्यौँ। नेपाली काङ्ग्रेस, यस्तै तपाईँको राजपा, सङ्घीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपा, त्यस्तै राप्रपा प्रजातान्त्रिक लगायत 6 पार्टीको निर्णय के भएको छ भने हामीले पनि लोकतन्त्रमा र राष्ट्रियतामा विश्वास गर्ने लोकतन्त्र र राष्ट्रवादी शक्तिहरू एक हुनुपर्दछ, एउटा लोकतान्त्रिक यो अप्रोच अब यसलाई गठबन्धन भन्ने कि एसोसिएसन भन्ने कि सहमति भन्ने कि सहकार भन्ने कि प्लेटफर्म भन्ने कि त्यो टुङ्गो लाउनको लागि सात सदस्यीय कार्यदल गठन भएको छ।
अहिले यसरी भएको यो एकतालाई नेपाली काङ्ग्रेसले कसरी हेरेको छ?
मैले भनिहाले यो एकता अस्वाभाविक हो। यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई सबैले मान्य बनाउनु पर्छ भन्ने मिसनको लागि होइन, यसलाई कार्यान्वयनको लागि होइन, यो एउटा कम्युनिस्ट पार्टी निर्माण गर्नको लागि हो। त्यसबाट उहाँहरूले नै घोषणा गर्नुभयो, त्योबाट के बुझ्छ भने यो कम्युनिस्ट नेपाल बनाउन चाहनुहुन्छ। अब नेपाली जनताले हामीले बुझ्नु परेको छ नेपाललाई कम्युनिस्ट नेपाल बनाउने कि लोकतान्त्रिक नेपाल बनाउने, त्यही बुझ्छ। नेपाली काङ्ग्रेस चाहन्छ नेपाललाई लोकतान्त्रिक नेपाल बनाउन, यसरी बुझेको छ।
अब नेपाली काङ्ग्रेसले पनि केही दलहरूसँग गठबन्धन गरेको छ, अब यो गठबन्धनले दिने सन्देश के हो?
यो गठबन्धनले दिने सन्देश के हो भनेदेखि देशको सबै राष्ट्रवादी शक्तिहरू र लोकतान्त्रिक शक्तिहरू एकजुट हुने बेला आएको छ र हामीहरूले त्यसको अगुवाई गरेका छौँ। नेपाली कङ्ग्रेस अगुवाई गरेको छ, छवटा पार्टी मिल्ने तयारीमा छ, अरू राजनीतिक दलहरूलाई पनि यसमा समावेश हुन हामी सन्देश दिएका छौँ र नेपाललाई लोकतान्त्रिक नेपाल कायम राख्न र लोकतान्त्रिक नेपाल बनाउन नै हामी लाग्नुपर्छ। छदलको बैठकबाट हामीले यो एकताको प्रयास गरेको छौँ, त्यसको सन्देश त्यही हो।
तपाईँहरूले अहिले एकताको प्रयास गर्नुभएको छ, चुनावी गठबन्धनको लागि कार्यदल पनि गठन गरिसक्नु भएको छ, तपाईँहरूको पार्टी एकीकरण हुने सम्भावना?
प्रयास हाम्रो होइन, हामी पार्टी एकीकरण गर्दैनौँ। हामी नेपालमा बहुदलमा विश्वास गर्छौँ, बहुलवादमा विश्वास गर्छौँ। हाम्रो छुट्टा छुट्टै पार्टी छ, हामीले कार्यदल गठन गरेका छौँ। त्यो एकीकरणको लागि होइन, युक्त भएको राज्य संरचनालाई हामी दीर्घायु बनाउनको लागि एकताबद्ध भएका छौँ।
अबको राजनीतिको दिशा कतातर्फ जाला?
अबको राजनीतिक दिशा भनेको यो चुनावमा माओवादी केन्द्र र एमाले मिलेको गठबन्धनले जित्यो भनेदेखि उनीहरूले भनेकै छन् यो संविधानलाई तोडमोड गरेर तोडमरोड गरेर संशोधन गरेर अहिलेको संविधान राखिन होइन, अर्को कम्युनिस्ट संविधान ल्याउन खोजेका छन्। त्यस कारणले हाम्रो यो अभियान अब नेपालको राजनीति जान्नु के पर्यो भने नेपालमा कम्युनिस्ट संविधान बनाउनको लागि हामीले रोक्नु पर्दछ, लोकतान्त्रिक संविधानलाई सुदृढ गर्नुपर्छ, दीर्घायु बनाउनुपर्छ र यसलाई अझ लोकतान्त्रिक तरिकाबाट समृद्ध गर्दै जानुपर्छ। यो संविधानलाई हामी त्यही दिशामा जानुपर्छ।
ठुला कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आएका छन्, यसले चाहिँ नेपाली काङ्ग्रेसलाई प्रभाव पर्ने देख्नुहुन्छ?
यसले नेपाली काङ्ग्रेसलाई प्रभाव पार्नुभन्दा पनि लोकतन्त्रको राष्ट्रियताको यो हाम्रो नेपालको जुन राष्ट्रिय हित छ त्यसमा प्रभाव पारेको छ। नेपाली काङ्ग्रेसले मात्रै होइन, नेपाली काङ्ग्रेसले त आफ्नो नेपाली काङ्ग्रेस एउटा पार्टी छ, एउटा पार्टीको रूपमा रहिरहन्छ। नेपाली काङ्ग्रेस बहुलवादमा विश्वास गर्छ, बहुदलीय प्रणालीमा विश्वास गर्छ, धेरै राजनीतिक दलहरू रहोस् भन्ने विश्वास गर्दछ। त्यसकारण नेपाली काङ्ग्रेस पार्टी एज सत्य
माओवादी अब सरकारमा रहन्छ कि रहँदैन?
सरकारको प्रमुख घटकको रूपमा तालमेलमा रहिरहने, तालमेल बदलेर अर्को प्रतिपक्ष गर्ने, सरकारमा बस्ने चाहिँ नैतिक राजनीतिक कर्तव्य छ छैन भन्ने कुराको जवाब त माओवादीले नै दिन्छ नि। हामीले दिने बेला भइसकेको छैन, यो सरकार ढल्नेवाला छैन, अनेक हल्ला होला। छवटा पार्टीको संख्या जोड्ने भने 302 संख्या पर्याप्त छ। त्यसको अलावा एउटा पार्टीको जुन छ छुट्टा छुट्टै भोट त्योहरूले बाँकी नै छ र सँगसँगै चुनाव पनि हामीले नै गराउँछौँ। यो कामको लागि नेपाली काङ्ग्रेसका सबै साथीहरू एकमत भएर युनाइटेडली हिजोको दिनभन्दा अझै
भनेपछि माओवादी अलगिँदा पनि नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार चाहिँ टिकिरहेको छ।
सरकारमा पनि उहाँहरूले पनि भन्नुभएको छ सरकारलाई हामी प्रत्यक्ष गर्न चाहँदैनौँ, तर मेरो विचारमा उहाँको संख्या नपुगेर त भन्नुभएको होला। तर जो हामी चाहिँ सतर्क छौँ, छ दलको बैठकबाट थाहा पाइहाल्नु पर्ने, छ दलको 302 हुन्छ, अरू पनि 4-5 छन्, 310 भन्दा बढी नै छौँ हामी। सरकार बनाउनको लागि अहिले 297 चाहिन्छ, हामीसँग 310 भन्दा बढी सङ्ख्या छ। त्यस कारणले शेरबहादुर देवाको सरकार गिर्दैन ढल्दैन, र यो 310 भनेको माओवादी बाहेक हो है, त्यो पनि बुझिराख्नु होला।
नेपाली काङ्ग्रेसका केन्द्रीय नेता विमलेन्द्र निधि र सावित्री गिरी। अब अर्को सन्दर्भ, नेपालगञ्जको कारकादो चोकस्थित न्यू आरडी डिपार्टमेन्ट स्टोरमा हिजो राति आगलागी भएको छ। राति 9 बजेतिर 81 लागेको आगोले मिनासाहीको डिपार्टमेन्ट स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनाको जानकारी पाउनासाथ 11 मिनटमै पुगेको दमकल र प्रहरीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा गरिसक्दा डिपार्टमेन्टल स्टोर आगलागीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको हो आजको दैनिक नेपालगञ्जमा खबर छ।
रुकुमकोटबाट जबरजस्ती सदरमुकाम मुसिकोट सारिदा तारकबहादुर शाहको मन जति कुडिएको थियो, हिजो उहाँ नै 73 वर्षको हुनुभएको बेलामा उहाँलाई खुसीको सीमा थिएन। पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट नै बनेपछि उहाँ जस्ता सबै हर्षित हुनुभएको छ। पूर्वी र पश्चिम रुकुम संविधानमा उल्लेख भएपछि साविकको रुकुमलाई प्रदेश नम्बर 5 र 6 राखिएको छ। त्यसै अनुसार नयाँ जिल्ला पूर्वी रुकुम कायम गरी सदरमुकाम रुकुमकोटमा राखिएको हो। गृहमन्त्री जनार्दन शर्माले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी लगायत कार्यालय उद्घाटन गर्दै सदरमुकाम रुकुमकोट भएको घोषणा गर्नुभयो। हरि गौतमले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
निर्वाचन आयोगले गृह जिल्ला पुगेका राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत गोविन्द पोखरेललाई 24 घण्टाभित्र स्पष्टीकरणसहित प्युठान छाड्ने निर्देशन दिएको छ। सार्वजनिक पद धारण गरेका व्यक्ति पार्टी विशेषको कार्यक्रममा सहभागी भई निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै आयोगले प्युठानका प्रमुख जिल्ला अधिकारी मार्फत पोखरेललाई जिल्ला छाड्न निर्देशन दिएको हो। पोखरेल प्युठान पुगेर निर्वाचन आचार संहिता विपरीत काङ्ग्रेसको कार्यक्रममा हिँडेको भन्दै आयोगले असन्तुष्टि जनाएको छ। आजको नागरिक दैनिकमा भाषा शर्माले लेख्नु भएको छ।
पश्चिम डायरीमा कस्तो रह्यो समग्रमा दशैं?
भेटघाट भयो, आफन्तहरूको नजिक नजिक जमा भएर सबै आफन्तहरूको ज्येष्ठ टिका थापेर बडो रमाइलोसँग दशैं बित्यो।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
तिसा ज्वेल्स प्रालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी, तिहार तथा छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गतेसम्मका लागि तिसाको हरेक 1 लाख र सो भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौँ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। हिन्दू नेपालीहरूको महान पर्व बडा दशैँ हिजोदेखि सकिएको छ। समग्रमा यसपालिको बडा दशैँ कस्तो रह्यो सुनौ सर्वसाधारणको बडा दशैँ बारेको प्रतिक्रियासहित साथी शम्भु थारूले सङ्कलन गरेको नागरिक आवाज।
बबिता थापा, मेरो दसैँ राम्रै भयो, ठिकै छ। दसैँको अब आफ्नो दिदी भेनाजुसँग, आफ्नो मम्मी बुवाहरूसँग टिका राम्रैसँग लगाएछ। ग्रगिरीतिर गयौँ, संसेगतिर गयौँ, माछा घरतिर सबैतिर घुमेर मनायौँ, राम्रै भयो अहिले सालको दसैँ।
बुद्धिराम खड्का, धुमधामसँग मनायो, दिदी बहिनीहरू आफ्नो मित्रहरू आउनुभयो, आफ्नो ठुलाबाट टिका टाला लगाइयो, आशीर्वाद लियो, रमाइलो भयो, जे होस्।
पम्फा थापा, दसैँ चाहिँ नै ठिकै भयो, अब टिकाहरू लगाइयो, दिदी बहिनी घर गएर घुम्न, त्यही दिदीहरूको घरतिर गएर मनायौँ, राम्रै भयो।
कृष्ण बहादुर छेत्री, 2074 सालको दसैँ साह्रै रमाइलो भयो। सबै आफन्तहरूसँग भेटघाट भयो, टाढा गएका, विदेशबाट जुन आएका छन् तिनीहरूसँग सबै हाम्रो भेटघाट भयो। आफन्तहरूको नजिक नजिक जमा भएर सबै आफन्तहरूको ज्येष्ठ टिका थापेर बडो रमाइलोसँग दसैँ बित्यो।
आरती सिंह ठकुरी, दसैँ राम्रो भयो, सबै नेपालीहरूको चाड हो, सबैले राम्रैसँग मनाइयो, मनाउनु पर्ने तरिकाले मनाइयो, टिका लगाउन अब माइततिर गयो, घरमा लगायो।
कोहलपुर नेपालगञ्ज 4 लेन सडक खण्डमा पैदल यात्रुको सहज आवत जावतका लागि निर्माण गरिएका जेब्रा क्रसिङ प्रयोगविहीन बनेका छन्। पैदल यात्रुले जेब्रा क्रसको प्रयोग नगरी अन्यन्त्रबाटै सडक वारपार गरिरहेका छन्। 4 लेन सडक विस्तारसँगै सडक दुर्घटना न्यूनीकरणका लागि विस्तार भएको जेब्रा क्रस प्रयोगविहीन बन्दै गएको छ। यसबारे यात्रु नै अनभिज्ञ देखिएका छन्। जेब्रा क्रसिङ प्रयोग गर्न पहल गर्ने सडक डिभिजन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले समेत चासो दिएका छैनन्। सर्वसाधारण तथा बाटोमा हिँड्ने यात्रुले जेब्रा क्रसिङ प्रयोग गर्न नजान्दा सवारी साधनलाई चुनौती थपिएको छ। आजको नागरिक पश्चिमेलीमा खबर प्रकाशित छ।
यसैबीच पर्व बीच भएका विभिन्न दुर्घटनामा मध्यपश्चिममा 8 जनाको मृत्यु भएको छ। दशैंको घटनास्थापनादेखि पूर्णिमासम्म मध्यपश्चिममा सडक दुर्घटनामा परि 8 जनाको ज्यान गएको हो। मध्यपश्चिमाञ्चलका 13 जिल्लामा पुरुष 6 महिला 1 बालिका 1 को दुर्घटनामा मृत्यु भएको हो। त्यस्तै गम्भीर घाइते हुनेहरूमा पुरुष 15 जना, महिला 7 जना र त्यसै गरी बालक 1 जना र बालिका 1 जना गरी 24 जना रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
जाजरकोट उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि 2 वटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। पर्सि हुने निर्वाचनका लागि काङ्ग्रेस माओवादी निकट व्यापारीहरूको गठबन्धन र एमाले निकटका व्यापारीहरूको सङ्गठनबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। चुनावका लागि काङ्ग्रेस माओवादी गठबन्धनका तर्फबाट भद्रबहादुर ओली र एमाले निकट व्यापारीहरूको तर्फबाट कर्णबहादुर खत्रीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन्। आजको मिसन टुडेमा खबर प्रकाशित छ।
पत्रकार प्रेम केसीका दाई अमृत केसीको निधन भएको छ। अस्वस्थ भएर बुधबार अस्ति राति शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएका 52 वर्षीय केसीको राति निधन भएको खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत, चुनावको मुखमा हुने राजनीतिक ध्रुवीकरणको प्रवृत्तिबारे यो साताको नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 2 का टेकबहादुर खड्काको विचार।
यो अहिले जुन यो चुनावको मुखमा आएर जुन पार्टीहरू ध्रुवीकरण भएको छ, यो भनेको स्वार्थको निमित्त मात्रै हो। देश र नेपाली जनताहरूको हितको लागि गरेका होइनन्। आफ्नो भोलि चुनावमा चाहिने समीकरण गरेर भोलि आफ्नो अनुकूलको राजनीति गर्न खोजेका मात्रै नै हुन्। यसले गर्दाखेरि यो समग्र एउटा वामपन्थी र एउटा जुन छ प्रातान्त्रिक वादीहरू बिचको यदि ध्रुवीकरण हुने हो भने त साँच्चै नै हो भने त यो देशको लागि एउटा फाइदाजनक पनि हो। होइन, स्वार्थको निमित्तमा यदि गरेको भने यसले सराहनीय नै देशलाई घात पुर्याउँछ। यो जनतालाई एउटा बहिष्कार गर्ने अधिकार भनेको एउटा भोट नै हो। भोट मार्फत नै यिनलाई तह लगाउनु पर्छ र अरू यस्तो युवा नेताहरू यज्ञ सक्षम युवा शक्तिलाई हामीले रोज्नुपर्ने अवस्था आउँछ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमाले बाँकेमा उम्मेद्वार छनौटमा चर्को गुटबन्दी, निर्वाचित सबै सांसद नै रिङ आउट।
सुदूरपश्चिमका अधिकांश जिल्लामा सबैजसो पार्टीका शीर्ष नेताहरू निर्विरोध सहमति नभएपछि कङ्ग्रेसद्वारा सबै आकाङ्क्षीको नाम केन्द्रमा सिफारिस।
बर्दिया निकुञ्जमा बाघ देखिने क्रम बढेपछि पर्यटक आकर्षित हुँदै मध्यपश्चिमको खेतीयोग्य मध्ये 80% जमिनमा सिँचाइ अभाव।
र माथिल्लो कर्णाली र नलसिंहगाड विद्युत आयोजनाको काम सुस्त, 44 वर्षपछि रुकुममा सारियो सदरमुकाम।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म तुला बिदा हुन्छौँ। आज असोज 20 गते शुक्रबार अक्टोबर 6 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।